नमस्कार, अन्तर संवादबाट म प्रवीण पोखरेल। संघीय संसदको अधिवेशन चैत 19 गते दिउँसो 2 बजेका लागि आह्वान भएको छ। मन्त्री परिषदको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले हिजो संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको हो। अर्कोतर्फ सरकारले संविधान संशोधनको तयारी शुरू गरेको छ। त्यसका लागि सरकारले संविधान संशोधन बहस पत्र तयार गर्दै कार्यदल समेत गठन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको सुशासन पहिलो प्राथमिकता भएको बताउनु भएको छ। विशेष गरी सरकारले शासकीय सुधारका लागि 100 मार्गचित्र पनि सार्वजनिक गरेको छ र 100 मार्गचित्रको कार्यान्वयनका लागि समय सीमा तोकेर नै सरकार अघि बढ़ने र सरकारको अबको 100 दिनको प्राथमिकता शासकीय सुधारमा हुने सरकारका अधिकारीहरूले बताएका छन्। शासकीय सुधारको मार्गचित्रमा शिक्षा क्षेत्रलाई पनि समावेश गरिएको छ। विशेष गरी शिक्षा क्षेत्रमा सुधार हुनुपर्ने माग उठिरहेको सवालमा यो शासकीय सुधारको मार्गचित्रमा विभिन्न विषयहरू शिक्षाका विभिन्न विषयहरूलाई समावेश गरिएको छ। कक्षा 5 सम्मका विद्यार्थीहरूलाई आन्तरिक परीक्षा अबदेखि नलिने यो सुधार मार्गचित्रमा उल्लेख गरिएको छ। आगामी शैक्षिक सत्रदेखि यो परीक्षा लिन बन्द गर्ने र साना विद्यार्थीहरूलाई मनोवैज्ञानिक असर र दबाव परेको र यस्तो दबाव नपर्ने खालको मूल्यांकन प्रणालीको विकल्प तयार गर्ने उल्लेख गरिएको छ। त्यस्तै विद्यार्थी संगठनको संरचना हटाउने, दलीय विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठनको संरचना हटाई 90 दिनभित्र विद्यार्थी काउन्सिलको विकास गर्ने समेत उल्लेख गरिएको छ। यसरी यो मार्गचित्रमा शिक्षा क्षेत्रका विभिन्न विषयहरूलाई समावेश गरिएको छ। के यो मार्गचित्रले जसरी हामीले शिक्षा क्षेत्रमा व्यापक सुधारको अपेक्षा गरेका छौं, सुधारको माग पनि भइरहेको छ, त्यो मागलाई यसले सम्बोधन गर्ला, आगामी 100 दिनमा सरकारले शिक्षामा के गर्ला, के गर्नुपर्ला, आज हामी मुख्यत यही विषयमा कुराकानी गर्छौं। हामीसँग हुनुहुन्छ शिक्षाविद विद्यानाथ कोइराला। कोइरालाज्यू,
हजुर नमस्कार,
स्वागत छ यहाँलाई,
धन्यवाद।
अब शासकीय सुधारको 100 मार्गचित्र सरकारले अगाडि बढ़ाएको छ, त्यसै अनुसार काम गर्ने सरकारले जनाएको छ र यसमा शिक्षा क्षेत्रका विभिन्न सवालहरूलाई पनि समावेश गरिएको छ। यहाँले कसरी हेर्नुभयो त्यो शासकीय सुधारको मार्गचित्रमा शिक्षाका जुन जुन बुदाहरू छन्, के यसले हाम्रो शिक्षा प्रणालीमा केही सुधारको संकेत गर्छ?
सम्भावना खोज्ने हो। त्यो सम्भावना खोज्ने भनेको के हो भनेदेखि, जस्तो पालिकाले संविधानको अनुसूची 8 बोकेर अनिवार्य तथा निशुल्क शिक्षा सुनिश्चित गर्नुपर्छ भन्न सकियो भने शासकीय सुधारको एउटा पाटो आउँछ। त्यसपछि अब तिनलाई चाहिँ सहयोग चाहिएला नि त, अनिवार्य गर्नुको निम्ति चाहिँ पैसो चाहिएला, त्यो पैसोको ग्यारेन्टी संघीय तहले निश्चित प्रतिशत यति दिने, प्रदेश सरकारले यति दिने, पालिका सरकारले यदि खर्च गर्नै पर्ने भन्ने व्यवस्था भयो भने त्यो शासकीय सुधारको अर्को पाटो हुन्छ। त्यसपछि त्यो 23 बुँदाको जिम्मेवारी जुन स्कुललाई दिएको छ भने पालिकाहरूलाई जिम्मा दिएको छ, त्यो दिएको पालिकाको जिम्मेवारी अन्तर्गत साक्षरता पनि पर्छ। साक्षरताको जिम्मा पनि स्थानीय पालिकाको हो, त्यसले गर्दाखेरि साक्षर बनाउनुपर्छ। त्यसको निम्ति साक्षरीकरण भनेर भनेको वातावरणलाई साक्षरीकरण गर्ने एउटा तरिका हो, त्यो भनेको भित्ता भित्तामा अक्षर राख्ने भनेको हो। दोस्रो डिजिटल साक्षरीकरण भनेको अब डिस्कर्ड जस्ता किसिमका मेसिनहरूबाट जनता जनार्दनलाई निरन्तर शिक्षा र यो आजीवन शिक्षाको दुईटा किसिमको कुरो चाहिँ बन्दोबस्त मिलाइदियो भने शासकीय सुधारको एउटा अर्को पाटो थपिन्छ। त्यसै गरी शासकीय सुधार गर्ने हो भने शिक्षकको जिम्मा गुणस्तर हो है, पहुँचको जिम्मा पालिकाको हो है भनिदिन सक्ने किसिमको हिम्मत भयो भने त्यो चाहिँ नि फेरि गुणस्तर के यो शासकीय सुधारको अर्को पाटो हुन्छ भनेर भन्ने मैले चाहिँ देख्छु।
भनेपछि अब यो 100 दिनमा अब यो शासकीय सुधार भनेर 100 दिनमा सरकारले गर्ने कार्यसूची तय गरेको छ। अब यो 100 दिनमा यी बुदाहरूले हाम्रो शिक्षा प्रणालीमा कति सुधार ल्याउन सक्छ? यहाँले सरसर्ती हेर्दा चाहिँ
ल्याउन सक्ने थुप्रै बाटो छ। बाटो के छ भनेदेखि, जस्तो 5 क्लाससम्मको परीक्षा नलिने भनेर भनिदिनुभयो, भोलि नै परीक्षा नलिने भनेर भन्यो भने बर्बाद हुन्छ, किनभने शिक्षक परीक्षा लिन अभ्यस्त, अभिभावक परीक्षा खोज्ने अभ्यस्त, विद्यार्थी जाँच छ भनेर मात्रै पढ्ने विद्यार्थी, यो तिनटै कुरालाई चाहिँ मिलाउने कसरी भन्दा भन्ने किसिमको कुरो के हो भनेदेखि, त्यसको निम्ति स्वमूल्याङ्कन फारम चाहिन्छ। मेरो केटाकेटीले यति जानेछ भनेर अभिभावकले थाहा पाओस्, मेरो विद्यार्थीले यति जानेछ भनेर शिक्षकले पनि हेर्न पाउने किसिमको ढङ्ग होस्, त्यो नजानेको कुरामा सिकाउने मेरो जिम्मेवारी हो भनेर भन्ने सक्ने किसिमको हिम्मत चाहिँ उसँग होस्, त्यो गुणस्तरको ग्यारेन्टी भन्नु नि जसलाई, विद्यार्थी आफैले पनि मैले यो त जानेछु यो त जानेन छु भन्ने किसिमको कुरोहरू चाहिँ गर्न सकोस्। त्यसो भयो भने त्यो के भन्छ, यो गुणस्तरको पनि बाटो निस्कन्छ, 5 क्लाससम्मको जाँच लिन्न भन्दा भन्ने कुराकानीको पनि आधार बन्छ। त्यस्तै गरी दलीयताको अर्को कुराकानी छ, दलीयता ठाडै बन्द भन्दा भन्नुभयो भने रमाइलो हुन्छ, रमाइलो गर्न पाइन्छ, तर त्यसले के गर्दैन भनेदेखि त्यो बन्द नै हुन्छ भन्न सकिँदैन, किनभने हामी त पञ्चायत देखेको मान्छे, त्यो बेलामा दलहरूलाई त बन्द नै थियो तर दलहरू काम पनि गरिरहेको थिए, त्यो भने चाहिँ त्यो भित्रभित्र काम गरिरहने किसिमको कुराकानी हुन्छ। त्यसै जसको भाषामा, राजनीतिक भाषामा भूमिगत भन्ने चलन चल्ती छ, भूमिगत कुरा झन् खतरनाक हुन्छ, बाहिरको कुरा त स्पष्ट हुन्छ। त्यसो भए शासकीय सुधार गर्ने हो भने दलहरूले अहिलेसम्म विद्यार्थीहरूलाई के दीक्षा दिए भन्दाखेरि त आफ्नो दलको दीक्षा दिए, त्यो विद्यार्थी काउन्सिलले त्यो दलीय दीक्षा दिन सक्छ, अन्तर्राष्ट्रिय अभ्यासले त त्यो दिँदो रहेनछ। त्यसो भए हामी त्यो कुरोलाई कसरी जोड्न सक्छौँ ताकि हाम्रो विद्यार्थीले सैद्धान्तिक राजनीतिक दलको सिद्धान्तको बारेमा संवाद गरोस्, उसले संसदहरू चलाउने विद्यार्थीको पार्लियामेन्टको अभ्यास गरोस्, उसले चाहिँ नि त्यो जनता जनार्दनका मुद्दाहरू समस्याहरू चाहिँ अगाडि ल्याउने किसिमको व्यवस्था मिलाओस्, अनि उसले चाहिँ के गरोस् भनेर भनेदेखि ल सम्भावना हाम्रो यसरी रहेछ है, हाम्रो निम्ति गरी खाने कुराकानी यहाँनिर रहेछ है भन्ने होस्, र राजनीतिक दलसँग अभ्यस्त भएका विद्यार्थीका नेताहरूले त्यो मान्छेहरूलाई तर्साएर जुन पैसा उठाउने किसिमको संस्कृति बनिएको छ, त्यो काङ्ग्रेसको, एमालेको, माओवादीको, प्रचण्डवादीको, जुनसुकै वादीको पनि एउटै बुद्धि हो, राष्ट्रपाको अहिले संगठन नबने हुनाले उनका बुद्धिमा अलिक फरक होला, नत्र बाँकी रहेको मान्छेको एउटै चिन्तन हो, एउटै अभ्यास हो। त्यसो भएपछि अब त्यो अभ्यास टुटाउने भनेर भनेको त उसलाई गरी खाने सिप चाहियो, त्यो भनेको व्यावसायिक शिक्षा हो कि प्राविधिक शिक्षा हो, त्यो बारेमा पनि स्पष्ट भन्न सक्नु पर्यो। व्यावसायिक शिक्षा भनेर भनेको छोटो अवधिको प्रायोगिक तालिम हो, त्यो भनेको उसले काम गरेर सिक्ने हो, प्राविधिक शिक्षा भनेको सिद्धान्त पनि पढ्ने हो। त्यसो भएपछि व्यावसायिक शिक्षा चाहिँ के गरिदिनु, प्रविधिबाट दिन्छु भन्नु पर्यो, व्यापक रूपमा जान पर्यो, वा उसले सम्भावना पनि देख्न पर्यो, गाउँ खाली छन्, रेमिट्यान्स आउँदैन, यही मात्रै कुराकानी थोत्रो कुरा बुझाउने हो भने त अर्थ भएन नि त, गाउँ खाली छन्, खाली भएका गाउँमा खेती यो सम्भावना छ है, मकै फलेन भनेदेखि सिस्नु फलाउने उपाय हो कि, अथवा मकै फलेन भनेदेखि त्यो चिया फलाउने हो कि, अथवा कफी फलाउने हो कि, अरू के फलाउन सकिन्छ जसले गर्दाखेरि वनैया जन्तुले पनि दुःख नदेओस्, उत्पादन पनि बढोस्, सम्भावना पनि देखोस्। त्यहीँनेरि फेरि सानो उद्योग एउटा बनाएर त्यो उद्योगलाई चाहिँ बिचौलियाले खायो भन्दा भन्ने किसिमको कुराहरू गर्ने हो भने बिचौलियाले नखाने सानो उद्योग त्यहीँ सानो मेसिन भन्नुहोस् न, चिया बनायो भने चिया प्रोसेस गर्ने मेसिन, त्यस्तै गरी चाहिँ सिस्नु बनायो भनेदेखि त्यो सिस्नुलाई चाहिँ के एउटा धुलो बनाउने किसिमको मेसिन, अनि त्यही सँगसँगै गर्दा एउटा सानो बजार, त ताकि विद्यार्थीले उत्पादन गरेको अथवा दलहरूले उत्पादन गरेको जोसुकैले उत्पादन गरेको कुरा पनि जोडिन्छ, अनि राजनीतिक दलहरूले शिक्षा बेरोजगार उत्पादन गर्ने भयो भन्दा जुन सिल्ली कुराकानी गरेर हिँडिरहनुहुन्छ, मैले सिल्ली कुरा भन्छु, बेरोजगार उत्पादन गर्यो भन्दा भन्ने उहाँहरूले भन्ने कि यसरी रोजगार बनाउँछु भन्दा भन्ने चिन्तन चाहिँ गर्नुपर्ने नि त। त्यो कुरो आयो भने बल्ल के हुन्छ भने सुशासनको बाटो हुन्छ र विद्यार्थीको दलीयता पनि बिस्तारै त्यो केमा जान्छ भने काउन्सिल बनाएर अब पढाइपट्टि जान्छ है भन्ने किसिमको कुरो पनि गर्नुपर्छ। यसरी गर्यो भने सुशासनको बाटोमा जान्छ, नत्र भएदेखि चाहिँ नि थिच्ने र मिच्ने कसले जित्छ त्यसैले न्यु खोज्ने मात्रै बाटोमा जान्छ।
भनेपछि अब जुन मार्गचित्र अगाडि सारिएको छ यसमा शिक्षा क्षेत्रमा शिक्षा क्षेत्रका विषयमा उल्लेख गरिएका विषयहरू चाहिँ अपुरो छन्, अझै पर्याप्त छैन। जसरी यहाँले उल्लेख गरे जसरी ती विषयहरू सम्बोधन हुनु पर्ने थियो त्यो चाहिँ हुन सकेन होइन?
ठिक भन्नुभयो। म चाहिँ कसरी हेर्छु भनेदेखि दिशा एकदम ठिक दिशामा छ। मैले ठिक दिशा किन भने भनेदेखि दलीयताले आक्रान्त भएको हाम्रो देश हो वास्तवमा। दलहरू चाहिँ दलहरूले यस्तो टुक्रा टुक्रा बनाइदिए कि हामीलाई सिद्ध्याइदिए किसिमको हिसाबले। उनीहरूले के सिद्ध्याइदिए भनेर भनेदेखि हामीलाई हामी बन्न दिएनन्। काङ्ग्रेसको हो कि एमालेको हो कि माओवादीको हो कि जनजाति हो कि दलित हो कि महिला हो कि मुस्लिम हो कि माने यस्तै यस्तै नचाहिने कुरा टुक्रेन। नेपाली हो भनेर भन्न नै बन्न दिएनन्। उहाँहरूले गरेको अपराध त्यो अक्षम्य अपराध हो। त्यो अपराध तल तलसम्म जरासम्म गाडियो। अब त्यो जानुपर्छ, टुङ्गिनुपर्छ, त्यो एकदमै सही कुराकानी हो। तर त्यो सहीलाई प्रक्रियामा लाने प्रक्रियामा चाहिँ म अलिकति पुगेन, उहाँहरूको सोच पुगेन भनेर भन्न ठान्छु। जस्तो ब्रिज कोर्स बन्द गर्ने भनेर भन्नु भनिदिनु हो, अब त्यो ब्रिज कोर्स बन्द गरिदिने एउटा कुराकानी हो, त्यो समाजको भनाइलाई चाहिँ बोक्दिने कुराकानी हो। विकल्प के त? त्यो बेलामा विद्यार्थीहरूलाई चाहिँ के गर्ने? बाबुआमाले छोराछोरीलाई के भन्छ, मोबाइलमा झुन्डिरहन्छ भनेर कराइरहन्छन्। केटाकेटीहरू त्यहाँभन्दा बाहिर जानलाई चाहिँ चाहँदैनन्। त्यसो भए मोबाइलबाटै कमाउने बाटो कहाँनिर हो त? त्यो मोबाइलबाटै कमाउने त छ त जी इकोनोमी भन्ने, त्यो गुगल इकोनोमीलाई चाहिँ उपयोग गर्ने किसिमको तरिकामा हाम्रो विद्यार्थीलाई हालिदियो भने बल्ल बन्द गरिदियो केही फरक पर्दैन। उसले चाहिँ नि ब्रिज कोर्समा सिक्ने विषयवस्तु जुन हुन्छ उसको क्षमताभन्दा माथिको कुराहरू चाहिँ सिक्नको निम्ति मोड्युलर सामग्रीहरू बनाएर ल अब तिमीहरू यसरी पढ है, त्यसोपछि पढ्ने भए यतातिर जाऊ, गरिखाने भए यतातिर जाऊ भन्न सक्यो भने त विद्यार्थी पनि सन्तुष्ट हुन्छ, अभिभावक पनि सन्तुष्ट हुन्छ, अनि पछि बाटो पनि निक्लिन्छ। यसरी बाटो निकाल्ने किसिमको क्रममा चाहिँ अझै पुगेको छैन। त्यो पुगेन भने हामी चाहिँ नि रहर हुन्छ, काम हुँदैन भनेर भन्ने विश्वास लाग्छ मलाई।
अब हामी सबैको एउटै उद्देश्य भनेको शिक्षामा आमूल सुधार हो, गुणस्तरीय शिक्षा हो, विद्यार्थीले चाहिँ राम्रो शिक्षा प्राप्त गरून् र उनीहरू चाहिँ भविष्यमा एउटा आफ्नो खुट्टामा आफै उभिउन् भन्ने सन्दर्भ हो र यसका लागि अब शिक्षामा सुधारको आवश्यकता को प्रसंग उठ्ने गरेको छ। अब शिक्षामा आमूल सुधार भन्ने बित्तिकै शिक्षकमा सुधार होला, विद्यालयमा सुधार होला, कक्षा कोठामा सुधार होला। अब अहिले सन्दर्भ अब नयाँ शैक्षिक सत्र पनि शुरू हुँदैछ, अब यो सन्दर्भमा कुन विद्यालय राम्रो, कुन विद्यालयमा चाहिँ आफ्ना बालबालिकाहरू पढाउने भन्ने सन्दर्भमा अभिभावकहरू पनि एक किसिमको चिन्तनमै रहेको हामीले पाएका छौं। अब शिक्षकलाई सुरुमा शिक्षकलाई कसरी उत्तरदायी बनाउन सकिन्छ? विगतमा शिक्षकहरू विभिन्न माग राखी लामो आन्दोलनमा पनि गएको अवस्था थियो, तिनीहरूको माग अझै सम्बोधन हुन नसकिरहेको सन्दर्भ पनि छ। अब यो सन्दर्भमा शिक्षकहरूलाई सबैभन्दा पहिले शिक्षकहरूलाई उत्तरदायी बनाउने चाहिँ कसरी होला?
वास्तवमा के रहेछ भनेदेखि शिक्षा ऐनको बारेमा राष्ट्रपति बोलेन, उसको सुधारको मात्रै नै हामी ऐन ल्याउँछौँ यसो गर्छौँ भनेर चाहिँ भन्ने किसिमको कुराहरू चाहिँ गरेन। त्यो नगर्नुको पछाडिपट्टि के तर्क हो उहाँहरू नै जान्नुहुन्छ। तर म चाहिँ के देख्छु भनेदेखि यो ऐनमा दुईटा बाटो एकदमै खुला बाटो गर्नुपर्छ। एउटा बाटो के हो भनेदेखि सरकारले विद्यालय शिक्षा ऐनमा के कुरा अनिवार्य रूपमा चाहिन्छ, जस्तो मन्त्रीज्यूले भन्नुभएको छ एआईसँग चाहिँ जोड्न पर्छ, अभावको निम्ति चाहिँ यो आवश्यकता हो, त्यसो भए राखौँ न त। त्यस्तै गरी सरकारको तर्फबाट व्यावसायिक शिक्षा ऐनको निम्ति के थप्नुपर्छ, उच्च शिक्षा ऐनको निम्ति के थप्नुपर्छ, थप्ने कुराकानी चट्ट छलफल गरेर ल यति कुरा नछुटोस्, यो बाँकी चाहिँ नि अरू मिलाउने काम यहाँहरूकै सङ्घ सङ्गठनकै हो, किनभने सहभागितात्मक प्रति के अरे चिन्तन हामी बनाइरहेछौँ। त्यसैले प्याप्सन एन प्याप्सन शिक्षक महासङ्घका साथीहरू बस्नुहोस् र यो विद्यालय शिक्षा ऐन टुङ्गो गर्नुहोस्। प्राविधिक शिक्षाका साथीहरू बस्नुहोस् र त्यसपछि गएर यो प्राविधिक र व्यावसायिक विद्यालय छुट्याउनुहोस्, यी दुईवटा अलग अलग हुनु भनेर भन्नुहोस्। हर विद्यार्थीले व्यावसायिक शिक्षा स्कुलमा साधारण स्कुलबाट पनि प्राविधिक स्कुलबाट पनि पाउन सक्ने किसिमको ग्यारेन्टी गर्नुहोस्, यति कुराकानी गर्नुहोस् र यहाँले टुङ्ग्याउनुहोस्। त्यसरी उच्च शिक्षामा पनि ल अब यहाँहरूले चाहिँ स्वायत्तताको कुरो पनि गर्नुभएको छ, स्वायत्तता यसरी हो, सरकारले चाहिँ के भन्छ अनिवार्य रूपमा अनुसन्धान गर्नुपर्छ, विद्यार्थीले गरिखाने सिप पनि उसले जानेकै हुनुपर्छ, प्राविधिक हिसाबमा ऊ चाहिँ नि अगाडि जान्छ उसको आफ्नो कुरोकानी हो, त्यसपछि गएर समाजसेवा पनि ऊ जोडिएकै हुनुपर्छ, प्याटेन्ट राइट लिने किसिमको बन्दोबस्त पनि मिल्नुपर्छ। यति चारवटा कुराहरू राखेर ल तपाईँहरू चाहिँ अब गर्नुहोस्, विश्वविद्यालयको कन्सोर्टियम छ, त्यो कन्सोर्टियम मार्फत यहाँहरूले फाइनल गरिदिनुहोस् र त्यसपछि गएर चाहिँ ल यो जानुहोस् भन्ने किसिमको कुराबाट गयो भने बाटो नम्बर पहिलो यसरी सम्भावना हुन्छ। दोस्रो, शिक्षकहरूले खोजेको त सुविधा हो, सुविधा हो भनेपछि शिक्षक प्राध्यापकहरूको निम्ति दुई तिनवटा कुराहरू सोध्नुपर्छ। एउटा सोध्नुपर्ने के हो भनेर भन्दाखेरि उहाँहरूले स्थायित्वको कुरो सोध्नु, त्यसो भनेपछि त्यो स्थायित्वको निम्ति के भन्नुपर्छ भने ल शिक्षक सेवा आयोग होस् कि त्रिवी सेवा आयोग होस् कि अथवा कुनै पनि सेवा आयोग होस्, त्यो सेवा आयोग चाहिँ नि प्रत्येक तिन महिनामा खुल्छ, तिन महिना हुने ठाउँमा चार महिना गर्नु होला कति मैले, त्यो अर्को कुरोकानी हो, उमेरको हद लाग्दैन दोस्रो कुरो भनिदिनु पर्यो। त्यसपछि गएर चाहिँखेरि उहाँहरूले के भन्नु भने आफ्नो क्षमता देखाउनुपर्छ, जतिपटक जाँच दिए पनि पाइन्छ तर न्यूनतम कुरा नभइकन तपाईँहरू पाउनुहुन्न भनेर भने त शिक्षक त पढ्न थाल्छ त, त्यो पढ्न निम्ति चाहिँ कसले गर्छ भनेर चाहिँ विश्वविद्यालयहरूले सुरु गर्छन्, जस्तो अहिले चाहिँ त्रिभुवन विश्वविद्यालयले भर्खरै मात्रै विदेशमा बस्नेलाई पढाउन सुरु गर्न भन्यो, विदेशमा मात्रै किन स्वदेशमा बस्नेलाई पढाउन सुरु गरेको त, त्यसै गरी खुला विश्वविद्यालय छ, सबै विश्वविद्यालयले खुला मोडबाट पढाउने किसिमको कुराकानी गर्ने बित्तिकै त शिक्षक तालिम प्राप्त पनि हुन्छ, सुविधाको एउटा पाटो उनको स्थायित्वको पाटो हुन्छ। दोस्रो पाटो उनले खोजेको अर्को सुविधा हो भौतिक सुविधा, भौतिक सुविधालाई चाहिँ के चाहियो उसको निम्ति भनेर भनेदेखि उसको निम्ति मोटर चाहिएला, घर चाहिएला, अथवा चाहिँ ल्यापटप चाहिएला, के चाहिएला भनौँ न, त्यो चाहिएका जति पनि चिजहरू छन् तपाईँले आफ एकदमै तुरुन्तै पाउनुहुन्छ, आजको आजै पाउनुहुन्छ, तर तपाईँले प्रति महिना आफ्नो तलबबाट तिर्नुपर्छ, तपाईँले आफ्नो नोकरी छौन्जेलसम्म तिर्ने किसिमको डिजाइनबाट हामी चाहिँ तपाईँलाई ऋण दिन्छौँ भनेर भन्न सक्ने भयो त। ऋण भनेको पैसा दिनु परेन, उसलाई दिनुपर्ने के हो भने त्यो भौतिक वस्तु दिनु पर्यो, त्यो भनेको के हो भने त्यहीँ उद्योग होलान्, त्यहीँ व्यापारीहरू होलान्, उहाँसँग सहकार्य गरेर प्रति महिना शिक्षकको तलबबाट वा प्राध्यापकको तलबबाट वा कर्मचारीको तलबबाट तिर्ने किसिमको व्यवस्था मिलाइदियो भने त्यसले के मजाको काम गरिदिन्छ भनेर भनेदेखि उनको निम्ति सुविधा हुन्छ। मैले पहिलो बाटो यसरी सुविधाको बाटोलाई चाहिँ जोड्ने हो, त्यो सुविधा ऐनमा राख्ने कि छुट्टै नियमावलीमा राख्ने, यो बारेमा संवाद गरेर छुट्टै नियमावलीमा राखिदिने है, सेवा सुविधा सम्बन्धी छुट्टै ऐन हुन्छ, कर्मचारीलाई छ भने शिक्षकलाई किन नहुने, प्राध्यापकलाई किन नहुने, यो किसिमको काम गरिदियो भने शिक्षा ऐन बनिहाल्छ, त्यो बन्यो भनेदेखि अनि त्यसपछि गर्छ नि शिक्षकहरूलाई के हुन्छ ल अब हजुरहरूले चाहिँ जिम्मा लिनुपर्छ है, गुणस्तरको जिम्मा लिनलाई विभिन्न तरिका छन् विश्वका, चाइनिजहरूले पार्टीले जिम्मा लिन्छ, फ्रेन्चहरूले चाहिँ पालिकाले जिम्मा लिन्छ, त्यसपछि गएर चाहिँ अमेरिकामा गयो भनेदेखि त्यो लोकल एजुकेसन अथोरिटी भनेर भन्नुहुन्छ त्यसले जिम्मा लिन्छ, बेलायतमा भयो भने कर्मचारी तन्त्रले जिम्मा लिन्छ, ओइसिडी देशहरूमा भयो भनेदेखि त्यहाँ चाहिँ शिक्षकले जिम्मा लिन्छ, अब हामी कसले जिम्मा लिने भन्ने बारेमा संवाद गरेर ल जिम्मा यसरी लिउँ नि त, साझा नगरौँ, साझा गर्दाखेरि के हुन्छ नि उसको जिम्मा भने कसैले जिम्मा भएन, अहिले हामी जात्रा भएको हाम्रो त्यही हो, त्यसो भएपछि त्यो मेरो दृष्टिकोणमा चाहिँ शिक्षकले जिम्मा लिनुपर्छ भनौँ, शिक्षकलाई सपोर्ट गर्ने काम पालिकाले गर्नुपर्छ भनेर भनौँ, पालिकाले गर्यो गरेन भनेर भन्ने हेर्ने, यति यति गरिदियो भने त, अनि गुणस्तरको मानक चाहिने, जस्तो हामीले बागमती प्रदेशको निम्ति म र डाक्टर रूपा मुनाकर्मी हामी दुईजनाले बनाएका छौँ, त्यो बनाएको त्यो सामग्रीलाई चाहिँ आवश्यकता अनुसार फेरबदल गरेर विश्वविद्यालय के अरे यो देशैभरि सातै प्रदेशमा चाहिँ नि योग गुणस्तरको मानक हुन्छ। योग गुणस्तर सुनिश्चित गर्ने काम शिक्षकको हो, शिक्षकलाई चाहिने सघाउनु पर्ने काम पालिकाको हो। यसरी गरेन भने पालिका पो दोषी हुन्छ, सपोर्ट गरेन भने, गुणस्तर पुगेन भने शिक्षक दोषी हुन्छ भन्न सकियो भने अनि पछि गएर चाहिँ राष्ट्रपतिले जसरी अहिले कल्पना गरिरहेछ, सरकारले कल्पना गरिरहेछ, त्यो कल्पना गरेको कुरो चाहिँ पुर्याउन सकिन्छ भन्ने मलाई लाग्छ।
त्यसका लागि चाहिँ विद्यालय शिक्षा ऐन चाहिँ अगाडि बढाउनु पर्यो,
एकदमै ठिक भन्नुभयो।
सँगै अब अहिले निजी विद्यालय छ धेरै, सामुदायिक विद्यालयहरू पनि छन्। सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालबालिकाको संख्या हेर्ने हो भने 66% बालबालिका सामुदायिक विद्यालयमा पढ्छन्, सँगै 34% विद्यार्थीहरू चाहिँ निजी विद्यालयमा अहिले अध्ययनरत रहेको अवस्था छ। अब यो सामुदायिक र निजी विद्यालयहरूको सहकार्य चाहिँ नेपालको यो विद्यालय शिक्षाको गुणस्तरमा सुधार गर्नका लागि सहकार्यको एउटा मिलन बिन्दु कसरी हुन सक्छ, यी दुवैको सहकार्यबाट चाहिँ विद्यालय शिक्षाको गुणस्तर सुधार गर्न कसरी सकिएला?
एकदमै राम्रो कुरो ल्याउनु। बारम्बार वर्षौंदेखि वकालत गरिरहेको मेरो विषय चाहिँ के हो भने निजी विद्यालय मुर्दाबाद भनेर भन्ने चाहिँ कम्युनिस्ट साथीहरूले गीत गाउँदै जानुभयो, मैले गीत गाउने भनेर भने, किनभने उहाँहरूले काम चाहिँ गर्नुभयो भने गीत चाहिँ गाउनुभयो। त्यो गीत गाउने किसिमको कुरा चाहिँ विद्यार्थीले पनि सिक्यो, शिक्षकले पनि सिक्यो, सबैले हामी जम्मैजनाले सिक्यौं। तर उहाँहरूले गीतमा चाहिँ उहाँहरूको गीतमा चाहिँ द्वैत थियो, एकातिर निजी विद्यालय खोल्ने, अर्कोतिर चाहिँ निजी मुर्दाबाद भन्ने, अनि आफ्ना विद्यार्थीलाई चाहिँ ती निजीमा लगेर चाहिँ ल पैसा ले भनेर भन्छ भनेर चाहिँ भन्ने, आफूलाई निर्वाचनमा चाहियो भने पैसा लिने, त्यो किसिमको संस्कृति हामीसँग बन्यो। अब त्यो संस्कृति तोड्नको निम्ति राष्ट्रपतिले एउटा कुराकानी के गरेका थियो भनेदेखि एक अर्कोसँग परिपूरक बनाउने, निजी र सरकारी परिपूरक बनाउने भनेर भन्ने चाहिँ चिन्तन लिएको थियो। त्यो चिन्तनलाई चाहिँ अहिले त्यसरी आएन, अहिले अलिकति शक्ति वा आक्रामक ढङ्गबाट आइरहेको देख्छु मैले। अब किन हो उहाँहरूको त्यो सोच कसरी बन्यो? मेरो दृष्टिकोणमा चाहिँ के हो भने निजी र सरकारीको बीचमा, निजी र सहकारीको बीचमा, निजी र धार्मिक विद्यालयको बीचमा सहकार्य गर्ने डिजाइन चाहिँ बनाइदिनु पर्यो। अब त्यो बनाएन भनेदेखि हामी खतरामा पुग्छौँ। किन खतरामा पुग्छौँ भनेर भनेदेखि जति विकसित देश भयो उति चाहिँ नि कम विद्यार्थी निजी विद्यालयमा जाँदो रहेछन्, जति कम विकसित भयो त्यस त्यति धेरै चाहिँ नि जाँदो, जस्तो मैले एसियाको मा भारतको, चिनको, नेपालको र यो युरोपको, ओइसिडी देशहरूको र नर्डिक देशहरूको तिनीहरूको तुलना गरेर हेरेँ। त्यसो गर्दाखेरि के देखिँदो रहेछ भने भारतको धेरै जाँदो रहेछ, त्यो पनि प्रदेश प्रदेश अनुसार अलिक फरक छ। अब त्यसो भन्नुको माने के भने आर्थिक असमानता हुने बित्तिकै निजी विद्यालयमा जाने मान्छेहरूको जमात चाहिँ बढेर जाँदो रहेछ। त्यसो असमानता हटाउने भनेर भनेको एउटा पाटो हो जो आर्थिक हिसाबले सम्पन्न बनाउनु पर्यो। त्यसपछि तीन चारवटा कामहरू गर्नु पर्यो। एउटा के भने निजी विद्यालयको विद्यार्थी र सरकारी विद्यालयको विद्यार्थीको आदान प्रदान गर्ने तरिका के हो, शिक्षकहरूको आदान प्रदान गर्ने तरिका के हो, अभिभावकहरूको आदान प्रदान गर्ने तरिका के हो, एक अर्कोसँग आर्थिक हिसाबले आर्थिक कुराकानी आधार सहयोग गर्ने किसिमको डिजाइन के हो, कति प्रतिशत उसले चाहिँ दिनपर्छ, वा त्यस्तै गरी चाहिँ प्राविधिक सहयोग गर्ने एक अर्कोसँग चाहिँ कुराकानी के हो, अथवा ल्याबको सहयोग के गरी हो, यति गरिसकेपछि अनि पछि के हुन्छ भने एक अर्कोसँग परिपूरक हुन्छ। अब नाफा कमायो, मुनाफा रहित बनाउने, अब यो अर्को रमाइलो कुराकानी गरेछ। यो चाहिँ यो बजारको हल्लालाई उहाँहरूले पनि बोक्दिनु भयो, सरकार चलाउनेले यस्ता बजारको हल्ला मात्र बोक्नु हुँदैन, त्यसो सतर्क हुने हो। त्यो भनेको के हो भने निजी विद्यालय चल्ने भनेर भनेको नाफाले नै हो भनेर भन्ने कुरा बुझ्नुपर्छ क्या। ब्याङ्क चाहिँ नाफा रहित ब्याङ्क चलाउँछु भनेर भन्नु कसरी चलाउँछ भने त्यो नचाहिने कुराकानी भयो नि त। त्यसले त नाफा लिन्छ, बरु कति लिने भनेर भन्ने किसिमको टुङ्गो गरिदिए त कुरो मिल्यो त। यति पैसा नाफा लिने, यतिभन्दा बढ्ता नाफा नलिने, यो नाफा चाहिँ सामूहिक नाफा यसरी हुने, व्यक्तिले गरेको सुविधा के अरे उसले व्यक्तिले पनि त काम गरेपछि दाम पाउँछ त, ब्याङ्कले पनि त दिने पैसालाई एकचोटि विचार गर्नु, नेपाल ब्याङ्कले दिने र अरब ब्याङ्कले दिने पैसा त उत्ति होइन होला त। त्यसो भनिसकेपछि हामी कसरी जाने भन्ने किसिमको कुरा अलिकति विचार गर्ने हो भने एउटा बाटो त्यहाँबाट जन्मन सक्छ जो सहकार्यको बाटो हो। दोस्रो बाटो चाहिँ के छ भनेर भन्दाखेरि जोनिङको बाटो हो। त्यो विद्यालयको जोनिङ भनेर भन्ने के हुन्छ भने यो क्षेत्रको केटाकेटी यही स्कुलमा मात्रै पढ्छ है, त्यो निजीमा पढाइ पढ्छ, सरकारीमा पढ्छ, जहाँसुकै पढ्छ, तर मान्छेले तिर्नुपर्ने पैसा तिर्नु पर्यो त। तिर्नुपर्ने धनीसँग धेरै पैसा लिने, गरिबसँग नलिने, बिचको मान्छेसँग अलिकति थोरै पैसा लिने, यो बुद्धि त पुलिसको स्कुलमा छ, सिपाहीको स्कुलमा छ, नेपालभित्रै छ त। त्यो कुरोलाई चाहिँ कार्यान्वयन गरिदिने, त्यति गरिदियो भनेदेखि निजी र सरकारीको बिचको साझेदारीको डिजाइन बन्छ, कसैले कसैलाई मुर्दाबाद जिन्दाबाद पनि गर्नु पर्दैन, अनि एक अर्कोसँग सहकारी गर्ने किसिमको संस्कृति पनि बन्छ, जसले गर्दाखेरि हामी एक अर्कोसँग अगाडि बढ्न सक्ने ठाउँमा पनि पुग्छौँ। मलाई लाग्छ त्यो बाटो गर्नुपर्छ भन्ने देख्छु।
हुन्छ त, यहाँलाई धेरै धन्यवाद। आजका लागि हामीसँग समय यति नै रह्यो, यो समयमा हामीसँग कुराकानीमा रहिदिनु भयो, यहाँलाई धेरै धन्यवाद।
मलाई पनि यो अवसर दिनुभएकोमा एकदमै आभार व्यक्त गर्छु। नमस्कार।
हामी कुराकानी गर्दै थियौं शिक्षाविद विद्यानाथ कोइरालासँग। विशेष गरी सरकारले अगाडि सारेको शासकीय सुधारका 100 मार्गचित्रमा शिक्षा क्षेत्र र अहिलेको शिक्षा क्षेत्रको अवस्था र सुधारका उपायका सम्बन्धमा हामीले केन्द्रित रहेर कुराकानी गर्यौं। यससँगै आजको अन्तर्संवाद यति नै। प्राविधिक साथी उत्तम पाण्डेलाई धन्यवाद। म प्रवीण पोखरेल बिदा हुन्छु। नमस्कार।